समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कुनै पनि देशको समग्र विकासको सूचकांक हेर्ने हो भने त्यहाँ दुईवटा विषयले महत्व राख्ने गर्छ, एउटा नीति र अर्को नेता। मुलुकलाई स्पष्ट दिशाबोध गर्ने नेताले नै स्पष्ट नीति लिएर मुलुक हाँकिरहेको हुन्छ, अनि स्पष्ट नीति सहित जनतामा जाने व्यक्ति नै अन्तत एउटा सफल नेता पनि हुन सक्छ। नेपालमा पनि विभिन्न आयामहरूमा मुलुकको रणनीति तय गर्नुपर्ने अपरिहार्यतालाई महसुस गरी त्यस्तै एउटा संस्था क्रियाशील छ जो सरकारलाई कुन कुन क्षेत्रमा के कस्तो नीति उपयुक्त हुन्छ भन्ने सल्लाह दिने गर्छ। अन्तर्सम्वादमा आज हामी नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेतीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब नमस्कार, गुड मर्निङ।
नमस्कार हजुर।
अब चाडबाड सकिएर फेरि हामी सामान्य लयमा फर्किँदैछौ, केही विषयगत कुराहरू छलफल गरौं भनेर यहाँसँग समय लिएको छु। धन्यवाद छ यहाँले समय दिनुभयो। अब व्यक्तिगत रूपमा यहाँको अनुभव हेर्दाखेरि विगतमा द्वन्द्व व्यवस्थापनतर्फ यहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभयो, अनुभव गर्नुभयो, देश विदेशका विभिन्न देशमा भएका द्वन्द्व व्यवस्थापनमा पनि सक्रिय भूमिका राख्नुभयो। अहिले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षका रूपमा यहाँ क्रियाशील हुनुहुन्छ। अलिकति यो प्रतिष्ठानको आवश्यकता औचित्य नेपालमा किन, यहीँबाट कुराकानी शुरू गर्नुहुन्छ।
धन्यवाद हरिशरणजी। नीति अनुसन्धान प्रतिष्ठानको बारेमा अलिकति जानकारीमूलक तरिकाले यो गर्ने अवसर दिनुभयो। सबैभन्दा पहिला त राष्ट्रको विकासको लागि राष्ट्रको संविधानमा, कुनै पनि राष्ट्रका संविधानमा उल्लेख भएका कुराहरूलाई आम नागरिकसँग पुर्याएर नागरिक र राज्यको बीचको सम्बन्धलाई सुदृढ पार्ने विभिन्न माध्यमहरू मध्येको एउटा सशक्त माध्यम नीति हो। कुनै पनि नीति प्रष्ट भयो भनेदेखि त्यो सरकारले गर्ने कामहरू प्रभावकारी बनाउन सकिन्छ। र नीति प्रष्ट भनेको के भने, नीति भनेको जनताको लागि राज्यले गरिने कामहरू एउटा निश्चित दायराभित्र रहेर एउटा निश्चित अवधिमा पूरा गर्नको लागि दिने मार्गचित्र भयो। यो मार्गचित्र भइसकेपछि त्यसै अनुसार काम गर्न सजिलो हुन्छ। र नीति बनाउँदाखेरि नागरिकका अपेक्षाहरू, नागरिकका आवश्यकताहरू, राज्यका अपरिहार्य आवश्यकताहरू, अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा जस्ता महत्त्वपूर्ण कुराहरूमा राज्यका आवश्यकताहरू र जनताका जीवनमा जनताको जीवनस्तर सुदृढ बनाउनका लागि राज्यले पुर्याउनु पर्ने सहयोगलाई एउटा मार्गदर्शन दिनका लागि नीतिहरू बन्ने गर्छन्। र नेपालको सन्दर्भमा जुन तपाईँले भन्नुभयो यो किन आवश्यकता पर्यो भनेर, अहिलेसम्म हामीले नेपालमा नीति बनाउँदाखेरि अनुसन्धानमा आधारित भएर, प्रमाणमा आधारित भएर नीति बनाउने अभ्यास त्यति गरेको थिएन। नीति बनाउँदाखेरि तपाईँको विभिन्न स्रोतबाट नीतिको आवश्यकता महसुस हुन्छ। राष्ट्र प्रमुखले अथवा सरकार प्रमुखले विभिन्न समयमा महत्त्वपूर्ण स्थानमा दिएका महत्त्वपूर्ण सम्बोधनहरू पनि नीति बनाउनको लागि आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरेको कारणले पनि त्यसको कार्यान्वयनको लागि नीति बनाउन आवश्यक हुन्छ। सदनमा उठेका महत्त्वपूर्ण बुँदाहरू उठे भनेदेखि ती बुँदाहरूलाई सम्बोधन गर्न पनि नीति बनाउन आवश्यक हुन्छ। नागरिकहरूले हामीलाई यो आवश्यकता पर्यो भनेर आवाज उठायो भने त्यसलाई सम्बोधन गर्न पनि नीति चाहिन्छ। सञ्चार माध्यमहरूले समसामयिक सवालहरू सशक्त तरिकाले उठायो भनेदेखि त्यसलाई सम्बोधन गर्न पनि नीति चाहिन्छ। त्यस कारणले नीति भनेको राज्यको एउटा बाटो हो। त्यो बाटो चाहिँ कसरी बनाउने भन्दाखेरि त्यसमा नागरिकको स्वामित्व र अपनत्व हुने गरी, अर्थात् सरकारवालाहरूसँग सँगै बसेर नीति बनाउने, सरकारवालाहरूको आवश्यकता चाहनाको आधारमा नीति बनाउन सकियो भने त्यसको स्वामित्व बढ्छ, नागरिकहरूले त्यसको स्वामित्व लिन्छन्, अपनत्व बढ्छ र त्यस कारणले गर्दाखेरि त्यो नीति प्रभावकारी भएर जान्छ। हाम्रै देशमा दुईवटा उदाहरण म यहाँलाई प्रस्तुत गरौँ। नेपाल राष्ट्र बैङ्कले अघिल्लो पटक यो मौद्रिक नीति बनाउँदाखेरि यति कन्सल्टेसन गरेर सरकारवालाहरूसँग बसेर बनाएको देखियो कि त्यो नीतिको बारेमा काहीँ विरोधै भएन। पछि अलिकति अर्को त्यस्तै अर्को उदाहरण के छ भने, भूमि सुधार मन्त्रालयले एउटा कानुन ल्याउने सवालमा चाहिँ गुठीको बारेमा कन्सल्टेसन पर्याप्त नगरिकन काम गर्न खोज्दाखेरि त्यसको एकदमै विरोध भयो। यो दुईटा उदाहरणले के देखाउँछ भन्दाखेरि नीति बनाउँदाखेरि जहिले पनि सरकारवाला जो हो जसमाथि त्यो नीति कार्यान्वयन हुने हो र त्यसले प्रभाव पार्ने हो ती व्यक्तिहरू सबैभन्दा महत्त्वपूर्ण स्रोत हुन्छन् यो नीति निर्माणमा। तिनै कुराहरू चाहिँ अहिलेसम्म हाम्रो राज्यमा पर्याप्त मात्रामा छलफल बहस नहुने अनुसन्धान नहुने अनुसन्धानको आधारमा प्रमाण बिनाका नीतिहरू बन्ने गरे भनेर अब राज्यले त्यसरी मात्र गरेर त्यसरी नीति बनाएर पुग्दैन। नीति बनाउने भनेको कर्मचारीहरूको मात्रै काम होइन, यो चाहिँ सरकारवाला सबैको हो। भनेपछि अहिले नेपाल सरकारले नीति अनुसन्धान प्रतिष्ठान गठन गरिसकेपछि हामीले केही कुराहरू परिभाषित गरेका छौँ। नीति बनाउँदाखेरि ज्ञानको आवश्यकता पर्छ, अनुसन्धानको आवश्यकता पर्छ, तर त्यो ज्ञानका स्रोतहरू के हुन् त भनेर भन्दाखेरि सबैभन्दा महत्त्वपूर्ण ज्ञान समाजमा रहेको परापूर्व कालदेखि चलेको ज्ञान एउटा हो। कर्मचारी तन्त्रसँग लामो अभ्यासबाट उहाँहरूले अनुभवबाट बनेको ज्ञान दोस्रो हो, विश्वविद्यालयहरूले अनुसन्धान गरेर निकालेको ज्ञान तेस्रो हो। यसरी तिनै क्षेत्रका अनुसन्धानबाट आएको ब्युरोक्रेसी अथवा कर्मचारी तन्त्रको अनुभवको आधारमा आएको र समाजबाट आएको तिनवटा ज्ञानहरू मिश्रणबाट मात्रै अबदेखि नीतिहरू बन्नुपर्छ। एउटा कर्मचारी तन्त्रीय ज्ञानबाट मात्रै नीतिहरू बन्यो भने ती नीतिहरू प्रभावकारी हुँदैनन् भन्ने यसले नीति अनुसन्धान प्रतिष्ठानको एउटा मान्यता छ। दोस्रो मान्यता तपाईँको कुनै पनि हालतमा हतारमा मलाई आवश्यक परिहाल्यो भनेर हतारमा नीतिहरू बन्यो भनेदेखि त्यो नीति कार्यान्वयनमा नजाने हुनाले त्यसो गर्नु हुँदैन। नीति चक्र छ, एउटा नीति निर्माणको चक्र छ, त्यो चक्र पुरा गर्ने भनेको पहिला आवश्यकताको नीतिको आवश्यकताको पहिचान हुनु पर्यो। अघि मैले भने विभिन्न स्रोतबाट नीतिको आवश्यकता महसुस हुन्छ, अब त्यो आवश्यकताको बारेमा बहस हुनु पर्यो नागरिकहरूको बिचमा अथवा सरकारवालाहरूको बिचमा। ती सरकारवालाहरूले त्यसलाई प्राथमिकता निर्धारण गर्नु पर्यो, त्यसपछि नीतिको खाका तर्जुमा हुनु पर्यो, त्यो खाकामाथि व्यापक बहस हुनु पर्यो। त्यो नीति भोलि कार्यान्वयनमा जान सक्छ कि सक्दैन त, नीति कार्यान्वयनमा जानको लागि नभई नहुने अपरिहार्य तिन चारवटा शर्तहरू छन्। त्यो शर्त भनेको कानुन हुनु पर्यो, त्यो नीति कार्यान्वयनको लागि चाहिने कानुन हुनु पर्यो, नीति कार्यान्वयनको लागि चाहिने सांगठनिक संरचना हुनु पर्यो, नीति कार्यान्वयनको लागि चाहिने तपाईँको साधन स्रोतहरू आर्थिक साधन स्रोतहरू हुनु पर्यो, नीति कार्यान्वयनमा चाहिने जनशक्ति हुनु पर्यो। यदि भएपछि मात्रै कुनै पनि नीति कार्यान्वयनमा जान्छ। त्यस कारणले नीति बनाउँदाखेरि यी कुराहरूको व्याख्या विश्लेषण हुनुपर्छ, अनि मात्रै नीति अगाडि जान्छ भन्ने मान्यता राखिन्छ।
डाक्टर साहब, अब होइन, मैले अलिकति पृष्ठभूमिमा एउटा विषय सन्दर्भ उठाएँ के भने नीति र नेता, होइन, कुनै पनि देशलाई सफल र असफल पार्नको लागि यहाँले भन्नुभयो जस्तै नीतिको एउटा स्ट्रेटेजीको एउटा रणनीतिको भनौँ होइन, र यहाँहरू जस्तो एउटा थिङ्क ट्याङ्क भनिन्छ बोलीचालीको भाषामा, एउटा थिङ्क ट्याङ्कले दिएको सुझाव सल्लाह अनुसार सरकार अगाडि बढ्ला एकातर्फ, अर्कोतर्फ नेता आफै नै एउटा डाइनामिक व्यक्तित्व हुन सक्छ जसले आफूले नै एउटा भिजन दिएर अथवा एउटा स्ट्रेटेजी दिएर ल यसमा अब हामी कस्तो खालको चाहिँ विस्तृत नीतिहरू निर्माण गर्न सक्छौ भनेर उसले छलफल बहसमा ल्याउन सक्ला। नेपालमा बेला बेलामा भइरहेका राजनीतिक परिवर्तन, विभिन्न किसिमका नागरिकका आकांक्षाहरू कुरा गर्दाखेरि नीति भएन अथवा नेता भएन भन्ने खालका अलिकति नकारात्मक टिप्पणीहरू पनि यहाँ बढी सुनिने गर्छन्। यसलाई विस्तारै सकारात्मकतातिर लैजान र एउटा व्यवस्थापनतर्फ लैजाने क्रममा कतिको इन्टरभिन गर्न सकिन्छ? नीति प्रतिष्ठानले नेतृत्वहरूसँग प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरू र विभिन्न निकायमा रहेका चाहिँ सरकारी पदाधिकारीहरू विज्ञ विशेषज्ञहरूको यो नीति निर्माण गर्ने पक्षमा जब यो संस्था गठन भइसकेपछि हामी कति बढी चाहिँ हस्तक्षेप गर्न सक्छौ?
यसको कामै त्यही हो, तपाईँले जे भन्नुभयो प्रष्ट रूपमा एकदम सही हो। नेतृत्व सबैभन्दा महत्त्वपूर्ण हुन्छ, नेता महत्त्वपूर्ण हुन्छ, नेताले भिजन दिन्छ। अघि मैले भने नि राष्ट्रपति प्रधानमन्त्री मन्त्रीहरूले महत्त्वपूर्ण ठाउँहरूमा गएर बोलेका कुरा पनि नीतिको लागि आधार हुन सक्छन्, र एउटा नेताले अथवा एउटा राजनीतिक पार्टीले म सरकारमा गइसकेपछि यो बाटोबाट म यसरी चाहिँ यो उपलब्धि हासिल गर्छु भनेर लक्ष्य तोकेको हुन्छ। त्यो लक्ष्यमा चाहिँ के भन्ने कुराहरू हुन्छन्। नीति अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरूले अनुसन्धान संस्थाहरूले हामीले गर्ने चाहिँ के हो भने हामीले त्यो के भन्नेलाई कसरी गर्ने भनेर त्यो उसमा उहाँहरूको लक्ष्यमा पुर्याउने बाटो निर्धारण गरिदिने हो। अब अहिलेको नीति अनुसन्धान प्रतिष्ठानको दायित्व भनेको हाम्रो सल्लाहकारी भूमिका हो, हामी कार्यकारीमा छैनौँ। अघि तपाईँले एकदम राम्रोसँग भन्नुभयो, हाम्रो काम भनेकै मुख्य गरी प्रधानमन्त्रीज्यू मन्त्रीज्यूहरू अथवा नेपाल सरकारलाई सल्लाह सुझाव दिने हो। त्यो सल्लाह सुझाव दिने थिङ्क ट्याङ्क भएको कारणले हामीले अहिलेसम्म यो देशमा भएका सबै क्षेत्रका विशिष्ट विद्वानहरू 570 जना विद्वानहरू हामीसँग संलग्न हुनुहुन्छ अहिले नै। त्यसपछि विभिन्न क्षेत्रहरूमा कुनै इस्युमा नीति बन्नु पर्यो भने त्यो बारेमा व्यापक परामर्श हुन्छ। हामी प्रतिष्ठानमा भएका 20-25 जना 35 जना मान्छेले मात्र यो देशको नीति बनाउने होइन र प्रतिष्ठानले मात्रै बनाउने होइन। प्रतिष्ठानले के गर्छ भने यो तरिकाले एउटा नीति कसरी बन्नुपर्छ भन्ने मार्गचित्र तयार छ, नीति बन्दा के कुरा नभई हुँदैन भन्ने कुराको आधारहरू तयार भएको छ, त्यो अनुसार नीति कसरी बन्नुपर्छ भन्ने कुराहरूलाई अगाडि लैजाने फेसिलिटेटिभ भूमिका प्रतिष्ठानले गर्छ र त्यसमा विभिन्न राजनैतिक पार्टीका नेताहरू, राजनैतिक पार्टीहरू, निजी सङ्घ सङ्गठनहरू, सामाजिक क्षेत्रका अगुवाहरू सम्पूर्णको भूमिका यो नीति निर्माणको प्रक्रियामा हुन्छ। उदाहरणको लागि हामीले एउटा सानो नीतिको मस्यौदा गरेका थियौँ यो युवा तथा खेलकुद मन्त्रालयको लागि स्वयंसेवा नीति, त्यसमा हामीलाई 7-8 महिना लाग्यो यो प्रक्रिया पुरा गर्नको लागि। त्यो भनेको के हो भने नीति बनाउँदाखेरि सरकारको उद्देश्य पुरा गर्नलाई सरकारका मन्त्रालयहरूलाई सजिलो बनाइदिनको लागि नीति बन्ने भएको हुनाले त्यसको सजिलो बनाउने एउटै मात्रै शर्त भनेको के हो भने नीति कार्यान्वयन योग्य हुनु पर्यो। कार्यान्वयन योग्य भएन भने जतिसुकै ठुलो जतिसुकै राम्रो भनिएको नीति बने पनि त्यसको अर्थ रहँदैन। कार्यान्वयन कति बेला हुन्छ, जति बेला सरकारवालाहरूले स्वीकार्छन् त्यो नीतिलाई स्वीकार्छन्, जो जो त्यसका चाहिँ संलग्न मानिसहरू हुन् तिनीहरूले स्वीकार्नुपर्ने हुन्छ। तिनीहरूबाट स्वीकार्यता प्राप्त गर्ने र स्वामित्व अपनत्व बढाउने भनेकै के हो भने उनीहरूलाई प्रक्रियामा संलग्न गराउने हो। त्यस कारणले यो नीति बनाउँदाखेरि अलिकति समय लाग्छ र हामीले नेपाल सरकारका मन्त्रीहरू, नेपाल सरकारका सचिवहरू, नेपाल सरकारका मन्त्रालयहरूसँग सहकार्य नगरिकन र उहाँहरूको सहयोग बिना नीति बन्न सम्भव हुँदैन। किनभने नीति बन्ने विभिन्न चरण छन्, यसको नेतृत्व गर्ने मन्त्रालयहरूले हो, आफ्नो मन्त्रालयलाई कस्तो खालको नीति चाहिन्छ भन्ने कुराहरूमा उहाँहरू जानकार हुनुहुन्छ, उहाँहरूले हामीलाई लेखेर पठाउनुहुन्छ, हामीलाई यो नीतिको बारेमा अध्ययन अनुसन्धान गरिदिनुहोस् भनेर हामी प्रमाणहरू जुटाइदिन्छौँ। त्यो प्रमाणको आधारमा अनि नीति बन्छ। कुनै मन्त्रालयहरूले हामीलाई नै नीतिको ड्राफ्ट गरिदिनुहोस् भनेर पठाउनुहुन्छ, त्यस्तो अवस्थामा हामीले फेरि अनुसन्धान सुरु गर्छौँ। अनुसन्धान सुरु गर्दाखेरि हामीले के हेर्छौँ भने यो नीतिको प्रभाव क्षेत्र कति हो, यो नीति कार्यान्वयनमा जानको लागि के कस्ता खालका पूर्वाधारहरू आवश्यक छ, यो नीति कार्यान्वयन भइसकेपछि यसले कतिसम्म प्रभाव पार्छ, यसका चुनौतीहरू के छन्, यो नीति अरू कुन कुन नीतिहरूसँग बाझिन्छ, यो नीति कार्यान्वयनको लागि कानुन छन् कि छैनन्, अरू आधारहरू तयार छन् कि छैनन्, जनशक्ति तयार छ कि छैन, यी सबै बारेमा हामीले विश्लेषण गरेर त्यसको आधारमा मन्त्रालयहरूलाई सिफारिस गर्छौँ। तपाईँहरूले यो नीति बनाउने हो भनेदेखि यो नीतिको लागि यी कुराहरू पनि साथसाथमै गर्नुपर्छ, यो नीति बनाउँदा यसरी बनाउनुपर्छ, नीति निर्माणको चक्र यो हो, यी प्रक्रियाहरू पुरा गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्री कार्यालय मार्फत लिखित सुझावहरू उहाँहरूलाई पठाइदिन्छौँ र उहाँहरूले ड्राफ्ट गरिसकेपछि पनि हामीलाई उहाँहरूले गरेको ड्राफ्ट हामीलाई पठाउनुहुन्छ, अनि हामी त्यसमा छलफल गर्छौँ, फेरि विज्ञ समीक्षा गर्छौँ, फेरि सार्वजनिक बहसमा लैजान्छौँ र त्यसको आधारमा अनि उहाँहरूलाई हाम्रो तर्फबाट यी सुझाव छन् तपाईँहरूले बनाएको मस्यौदा नीतिमा भनिसकेपछि त्यसको आधारमा अनि सम्बन्धित मन्त्रालयले पार्लियामेन्ट्री सरी यो क्याबिनेट कमिटी छ नीति निर्माण हेर्ने, त्यो कमिटीमा लैजान्छ र कमिटीले पास गरिसकेपछि अनि मन्त्री परिषदबाट पास हुन्छ र नीति कार्यान्वयनमा जान्छ। यस कारणले यो धेरै अन्तर सम्बन्धित छ। अघि तपाईँले भन्नुभएको थियो यो कति कुन हदसम्म तपाईँहरूले काम गर्न सक्नु भएको छ भन्ने सवालमा चाहिँ नीति अनुसन्धान प्रतिष्ठान अलिक नयाँ, यसप्रति विश्वास जगाउनलाई नै हामीलाई अलिकति समय लाग्यो। हामीले धेरै मेहनत गरिसकेपछि अहिले हामीलाई मन्त्रालयका नीति महाशाखा हेर्ने सहसचिवज्यूहरूसँग हाम्रो प्रत्यक्ष सम्पर्क हुन्छ, सचिवज्यूहरूसँग, मुख्य सचिवज्यूहरूसँग, त्यस कारणले हामीले बिस्तारै यो डेभलप गरेर गइरहेका छौँ। लगभग हामीले पाँचवटा नीतिमा हामीले कन्क्रिट सुझावहरू पठाएका छौँ। त्यसपछि गएर एउटा नीतिको मसौदा नै हामीले तयार गरेका छौँ। नेपाल सरकारलाई अनुसन्धान गरेर 17 चाहिँ नेपाल सरकारको लागि नीति सिफारिस गरेका छौँ र लगभग 35 जति नीतिसँग सम्बन्धित अनुसन्धान गरेर परिणाम ल्याएको छौँ। यो भर्खरै 3 पुग्यो, 3 बिचमा पनि फेरि नेतृत्व परिवर्तन भएको भएकै भएको कारणले यो कोभिडका विविध कारणले गर्दाखेरि, तर अहिले नीति अनुसन्धान प्रतिष्ठान एउटा यो राष्ट्रको लागि अघि तपाईँले भनेका कुराहरू पुरा गर्नको लागि सक्षम सशक्त खालको संगठनको रूपमा विकास भएको छ। हामीसँग अहिले अमेरिका बेलायतमा काम गरिराखेका प्रोफेसरहरू पनि आएर फर्केर यहाँ नीति अनुसन्धान प्रतिष्ठानमा काम गर्न थाल्नु भएको छ। जापानबाट विद्वानहरू आउनु भएको छ। देशमा भएका विशिष्ट खालका विद्वानहरू अहिले हामीसँग हुनुहुन्छ। कोर ग्रुप नै हामीसँग एउटा सशक्त खालको अनुसन्धान टिम छ। त्यसपछि हामीलाई यो देशको वरिष्ठ विद्वानहरूले 42 जति वरिष्ठ विद्वानहरूले विशिष्ट अवैतनिक खालको सल्लाहकारी भूमिकामा उहाँहरूले सहयोग गरिदिनु भएको छ र 570 भन्दा बढी हामीसँग अहिले चाहिँ यो कुनै न कुनै तरिकाले जोडिएका अरू विद्वानहरू हुनुहुन्छ र हामी यसलाई चाहिँ बढाएर देशका सम्बन्धित तत्त्व क्षेत्रका सबै विद्वानहरूलाई समेट्ने कोसिस गरिराखेका छौँ। यो चाहिँ किनभने यहाँ प्रतिष्ठानले गर्ने काम भनेको अनुसन्धानको काम, समीक्षाको काम, नीति समीक्षाको काम, यो सबै काम हामीले प्रतिष्ठानभित्रबाट मात्रै गर्न सक्दैनौँ। त्यो सबै खालको क्षमता, त्यो सबै खालको विशिष्ट ज्ञान हामीसँग छैन। त्यस कारणले हामीले बाहिरबाट विशिष्ट व्यक्तित्वहरूलाई पनि संलग्न गराउँछौँ, एउटा यो कारण भयो। अर्को चाहिँ हामीले मन्त्रालयहरूलाई संलग्न गराउँछौँ। हामीले बनाएको केही पनि दस्तावेजहरू मन्त्रालयमा उहाँहरूको प्रतिक्रियाको लागि पठाउँछौँ। उहाँहरूको कानुनी अरू उहाँहरूका आफ्नो मन्त्रालय स्तरीय तरिकाले त्यो उपयुक्त छ कि छैन हेरेर सुझाव दिनको लागि पठाउँछौँ। अहिलेसम्म यो नीति अनुसन्धान प्रतिष्ठानको बारेमा धेरै राम्रो खालको सम्बन्ध सबै मन्त्रालयहरूसँग भइसकेको रहेनछ म आउनुभन्दा अगाडि। त्यसपछि अहिले हामीले त्यसमा पनि विशेष ध्यान पुर्याइराखेका छौँ र हाम्रा प्रत्येक यस्ता खालका नीति निर्माण सम्बन्धी बैठकहरूमा मन्त्रालयबाट हामी निमन्त्रणा गर्छौँ, उहाँहरूको सुझाव लिन्छौँ। विश्वविद्यालयहरूसँग त हामीले सहकार्य नै गरेका छौँ, काठमाडौँ विश्वविद्यालय, त्यसपछि त्रिभुवन विश्वविद्यालय, परराष्ट्र मामला अध्ययन केन्द्र, स्टाफ कलेज, कृषि तथा वन विश्वविद्यालय लगायतका यी विश्वविद्यालयहरूसँग पनि हामी प्राज्ञिक सहकार्य पनि गरेका छौँ। किनभने हाम्रो उद्देश्य यो देशमा नीतिको बारेमा वृहत रूपमा जनशक्ति तयार गर्नु पनि छ। अहिले तपाईँको पोलिसी एनालिसिस गर्ने अथवा नीति अनुसन्धानमा पिएचडी गरेको मान्छे खोज्यो भने पाइँदै पाइँदैन। भनेपछि हामीलाई जनशक्तिको पनि आवश्यक भएको कारणले विश्वविद्यालयहरूसँग पनि हामीले सहकार्य गरिरहेका छौँ, नेपाल ल क्याम्पससँग सहकार्य गरिरहेका छौँ, अर्थशास्त्र विभाग, एन्थ्रोपोलोजी, यो मानवशास्त्र विभागहरूसँग सहकार्य गरेका छौँ। यो भनेको के भने प्रतिष्ठान एक्लैले गरेर देशको नीति निर्माणमा योगदान पुर्याउन सकिँदैन राज्यको लागि। त्यसको लागि प्रतिष्ठानले सहजीकरण गरिदिनुपर्छ। नीति निर्माणको अनुसन्धान गर्ने कामहरू भने विश्वविद्यालयहरूको पनि हो। त्यस कारणले पर्सि आइतबार मात्रै हामी योजना आयोगसँग एउटा बृहत् छलफल नै गर्दैछौँ। कसो गरेर चाहिँ हामीले यो सवाललाई, एउटा नीति निर्माणको सवाललाई राष्ट्रिय मूल प्रवाहमा लाने के गर्न सकिन्छ भनेर अहिलेको योजना आयोगको उपाध्यक्ष यो बारेमा अलिक बढी चाख राख्ने पनि हुनुहुँदो रहेछ। उहाँसँग बसेर हामीले व्यापक छलफल गर्दैछौँ। त्यहाँ चाहिँ यसको मतलब के हो भने नीति अनुसन्धान प्रतिष्ठान यो देशको लागि अपरिहार्य आवश्यकता हो, तर यो एउटा प्रतिष्ठानले यो देशका सबै नीति निर्माणमा सहजीकरण गरेर सबै काम पुरा गर्न सक्दैन। त्यस कारणले हामीले व्यापक रूपमा राष्ट्रिय जनशक्तिको परिचालन गर्नुपर्छ। मन्त्रालयहरू, विभागहरू, रिटायर्ड भएका धेरै ज्ञान भएका पूर्व कर्मचारीहरू, पूर्व प्राध्यापकहरू, काम गरिराखेका प्राध्यापकहरूदेखि लिएर मास्टर्स पिएचडी गर्ने विद्यार्थीहरूसम्म हामीले यसमा परिचालन गर्ने गरी 5 रणनीति बनाएर अहिले काम गरिरहेका
छौँ। आदरणीय श्रोताहरू, रेडियो नेपालको अन्तर्संवादमा आजको बिहानीमा हामी कुराकानी गर्दैछौ नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डाक्टर विष्णु राज उप्रेतीसँग। डाक्टर साहब, म समग्रमा एउटा अन्तिम प्रश्न नै राख्न चाहन्छु। धेरै विषयहरू छन् छलफलका, ती आगामी दिनहरूमा पनि आइ नै हाल्छन्। अब नीतिको कुरा गर्दा राजनीतिको पनि कुरा आयो, नीति र नेतृत्वको एउटा चाहिँ कम्बिनेशनको कुरा गर्दाखेरि यो तालमेल मिलाउन जसले जाने हो, उसले चाहिँ राज्यलाई चाहिँ एउटा सुशासनतर्फ एउटा समृद्धितर्फ अगाडि बढाउन सक्छ। हामी कहाँ अब नीति पनि योजनाहरू धेरै बनेका छन्, अब नीतिगत कुराहरूमा यहाँहरू जस्तो संस्थाहरू सक्रिय हुँदै आइरहेको छ। अब सबै नीतिहरूको पनि नीति चाहिँ राजनीति भनेर भन्छन्, त्यसकारण यहाँहरूले मेहनत गरेर यसरी पठाइसकेका ती नीतिहरू ती अध्ययनका निष्कर्षहरू चाहिँ नेतृत्व तहमा पुगिसकेपछि नेतृत्व तहले त्यसलाई कार्यान्वयन गराउनमा चाहिँ तदारुकता नेपाल जस्तो देशमा देखिएन, त्यसकारण नीति सँगसँगै राजनीति पनि सक्रिय हुनुपर्छ भन्ने एउटा अलिकति आउट अफ बक्स प्रश्न राखेँ मैले यसलाई। यसलाई एउटा नागरिकको हिसाबले कसरी
जबसम्म मन्त्रालयको मन्त्रीज्यूहरूले त्यो सवालमा चाहिँ यो गर्नुपर्छ भनेर तात्नुहुन्न, हाम्रो त नीति अनुसन्धान प्रतिष्ठानको त म्यान्डेट अथवा हाम्रो जिम्मेवारी भनेकै सुझाव दिने हो, सल्लाह दिने हो, प्रमाणमा आधारित रहेर सल्लाह दिने काम हो। त्यस कारणले कुनै पनि देशको विकासमा नेतृत्वले नेतृत्वदायी भूमिका, एउटा प्रष्ट भिजन, एउटा मार्गचित्र, यसरी म यो समयसम्ममा त्यहाँ पुर्याउँछु भनेर प्रधानमन्त्रीज्यूले म्यान्डेट दिएपछि त्यो म्यान्डेट अनुसार सबै मन्त्रीहरूले सबै मन्त्रालयहरूले खटेर काम गर्ने हो र त्यो काम गर्ने प्रक्रियामा नीतिगत तरिकाले हामीले सहयोग गर्ने हो अनुसन्धानबाट प्रमाणित जुटाइदिएर। यसरी तपाईँले भनेको एकदम सही हो, जबसम्म राजनीतिक नेतृत्वले सक्रियता लिँदैन त्यति बेलासम्म जस्तोसुकै राम्रा खालका सिफारिस गए पनि काम गर्दैन। र यो सक्रियता लिन्छ कि लिँदैन भन्ने सवालमा चाहिँ कस्तो रहेछ भने हामीले यो नीति समीक्षा गर्ने सवालमा नै 15-20 देशहरूमा बन्ने नीतिहरू के कस्ता छन् भनेर अनुसन्धान गराएका थियौँ। त्यहाँ के हुँदो रहेछ भने जुनसुकै सरकार होस् एकपटक सरकारले प्राथमिकता तोकेर काम अगाडि बढाइसकेपछि त्यो कामहरूलाई बन्द गर्ने, त्यो कामहरूलाई छोडेर अर्को काम गर्ने हुँदो रहेछ। यो खास गरी इस्ट एसियन देशहरू साउथ कोरिया, जापान, कम्बोडिया, भियतनाम लगायतका युएसए, न्युजिल्यान्ड, अस्ट्रेलियाहरू सहितको हामीले अध्ययन गर्दाखेरि के पायौँ भने पहिला योजना बनाउँदाखेरि अथवा ठुल्ठुला मिसनहरू राजनीतिक नेतृत्वले तय गर्दाखेरि बेसरी कन्सल्टेसन गरेर तय गर्ने, त्यसमा चाहिँ राष्ट्रिय उदाहरणको लागि हाम्रा राष्ट्रिय प्राथमिकता प्राप्त योजना हुन् भनेपछि त्यहाँ जुनसुकै सरकार आओस् जेसुकै होस् त्यो राष्ट्रिय प्राथमिकता प्राप्त योजना भयो अनि त्यसको कार्यान्वयन भनेको त्यहाँ जो जो संलग्न मान्छेहरू हुन् त्यो सम्पूर्णको दायित्व हो। एउटा लिडरले भिजन दिइसकेपछि यदि त्यो पुरा गर्दैन भने त्यो माथि किन पुरा गर्न सकेन उचित तरिकाले कारवाही हुनु पर्यो। अहिले हाम्रो यहाँ यो नहुनुको एउटा कारण चाहिँ के रहेछ भने जसले जेसुकै गरे पनि जिम्मेवारी लिनु नपर्ने, एउटा कुनै ठुलो परियोजनामा अरबौँ खर्च भएको छ एकजना मान्छेको असक्षमताको कारणले तर त्यसले त्यसमा जिम्मेवारी लिनु नपर्ने, यो कारणले गर्दाखेरि अलिकति तालमेल मिलेको हामीले देखिरहेका छैनौँ। र राजनीतिक नेतृत्वको काम भनेको त भिजन दिने हो, त्यो काम हुनुपर्छ भन्ने हो, काम गर्ने कसरी गर्ने भन्ने यावत कुराहरू गर्ने भनेको त त्यो काम गर्नको लागि जिम्मेवारी दिएका सङ्घ संस्थाहरूको काम हो। त्यस कारणले यसमा समन्वयको अलिकति अभावको पनि म कारण देख्छु। अहिले हामीले तपाईँले उठाएको प्रश्नमा एकदमै धेरै मन्थन गरिरहेका छौँ कि राजनीतिक नेतृत्वले भनेका कुराहरू किन भइराखेका छैनन् त, ती राजनीतिक नेतृत्वले के पर्याप्त मात्रामा यो बारेमा कुनै कुरा भन्दाखेरि बहस विचार चिन्तन मनन गरेर कुरा ल्याएका छन् कि लहरका भरमा पनि आउँदा रहेछन्, यी कुराहरूको बारेमा व्यापक बहस र चिन्तन हुनुपर्छ। त्यसमा के हामीले कमी देख्यौँ भने राजनीतिक पार्टीहरू भित्रै पनि एउटा नीति सम्बन्धी दह्रो खालको उहाँहरूको विभाग भएर त्यसमा विचार विमर्श गरेर यो राष्ट्रको लागि यो राष्ट्रलाई 15 25,000 हाइड्रो पावर उत्पादन गर्ने हो भने त्यसको लागि चाहियो के त त्यहाँ पुग्ने बाटो अवरोधहरू के छन् भन्ने बारेमा राजनीतिक पार्टीहरूभित्र पनि यो नीतिगत चिन्तन हुनुपर्छ भन्ने खालको मान्यता राखेर हामीले अहिले स्टडी पनि थालेका छौँ। एउटा राजनीतिक पार्टीले त नीति विभागै पनि खडा गरेको देखियो, हाम्रो चाहना छ अरू ठुला राजनीतिक पार्टीहरूले पनि यो नीतिसँग सम्बन्धित एउटा विभागै खडा गर्यो भनेदेखि त्यसमा चाहिँ नीति भनेको दुई चारजनाले केही मान्छेले केही संस्थाले गरेर मात्रै पर्याप्त हुने कुरो होइन, किनभने राज्य नागरिकको सम्बन्धलाई सुदृढ पारेर संविधानमा घोषित संविधानमा उल्लेख भएका कुराहरूलाई सही तरिकाले कार्यान्वयनको लागि लानुपर्ने भएको हुनाले यो त यति व्यापक छ तपाईँको स्थानीय स्तरसम्म, प्रदेश स्तरसम्म, केन्द्र स्तरसम्म सबैले काम गर्नुपर्ने भएको हुनाले मेरो विचारमा अघि तपाईँले उठाएको खास गरी यस्तो सरकारी संस्थाहरू र नेतृत्वको बीचको प्रभावकारी नीति प्रभावकारिताको लागि चाहिँ एउटा महत्वपूर्ण कडीको रूपमा पार्टीहरूले पनि यो नीतिको बारेमा चाख राखेर रा, नीतिले अनुसन्धान विभागहरू नीति विभागहरू खुलाउनु पर्ने पनि एउटा आवश्यकता म देख्छु, त्यसले पनि हेल्प गर्न सक्छ भन्ने मलाई लाग्छ।
हस् धेरै धन्यवाद दर्शक, फेरि पनि संवादको क्रम जारी राख्नेछौ, यहाँले समय दिनुभयो र नीति अनुसन्धान प्रतिष्ठानका सँग सम्बन्धित विषयमा आम श्रोताहरूलाई जानकारी गराउनु भयो, धेरै धन्यवाद छ यहाँलाई।
धन्यवाद हरिशरणजी, नीति अनुसन्धान प्रतिष्ठानको बारेमा जानकारी पुर्याउनलाई मद्दत गर्नु भएको मा नीति अनुसन्धान प्रतिष्ठानको परिवारको तर्फबाट म तपाईँलाई हार्दिक आभार व्यक्त गर्छु।
हस् धन्यवाद। त आदरणीय श्रोताहरू, हामी कुराकानी गर्दैथ्यौं नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीसँग, विशेष गरी नीति राजनीति र रणनीतिमा केन्द्रित रहेर आजको बहस हामीले सम्पन्न गरेका छौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।